आदम पहिलो मानिस चाहिँ परमेश्वरले आफ्नो स्वरूपमा सृष्टि गर्नुभयो। आत्मा प्राण शरीर पहिला चाहिँ शरीर बनाउनु भयो, त्यसपछि आत्मा राखिदिनु भयो, अनि ऊ एउटा जीवित प्राणी भयो। अनि उसमा पाप थिएन के? उसभित्र त्यस्तो कुनै कुरा थियो जसले गर्दा ऊ जहिले पनि आज्ञाकारी रहिरहन सक्थ्यो? त्यहाँबाट हामी सुरु गर्दैथ्यौँ, अनि त्यो महत्त्वपूर्ण छ किनभने हामीले आत्मिक के हो बुझ्नलाई त्यहीँबाट सुरु गर्नुपर्छ, पहिलो मानिसबाट। त्यसले अनुसार हामी प्रार्थना गर्नुपर्नेछ। हामीलाई साथ गर्नुहोस् प्रभु, हाम्रो आँखाहरू खोलिदिनुहोस्, हामी ठिक ठिक बुझ्न चाहन्छौँ तपाईँको वचनबाट। तपाईँ हाम्रो शिक्षक गरिदिनुहोस्, हामीलाई तपाईँको पहिचानमा, ज्ञानमा, चिन्ने ज्ञानमा, र तपाईँको अनुग्रहमा हामी बढ्न सकौँ। धन्यवाद सुकविशको नाममा। मानिस तीन खण्डे संरचनाको छ, तीन खण्डे नौ खण्डे तीन खण्डे, त्यो तीन खण्ड के भन्ने त्यति बहिनीहरू? आत्मा, दोस्रो शरीर र पहिलो। त्यसले 5:23 चाहिँ आत्मा प्राण शरीर भनेको छ, होइन? अनि अस्तिको हप्ता हामीले अध्ययन गऱ्यौँ कसरी अदनको बगैँचा अथवा पृथ्वीमा परमेश्वरले माटोबाट रच्नुभयो मानिसलाई, अनि उसभित्र आफ्नो जीवनको सास फुकिदिनु भयो, त्यो चाहिँ आत्मा हो। शरीरमा आत्मा राख्न साथ एउटा जीवित प्राणी भयो उसमा। अब प्राण भन्ने कुरा चाहिँ जसको कारण चाहिँ ऊ एउटा छुट्टै व्यक्ति, व्यक्तित्व भन्ने चिज चाहिँ तब त्यो सम्भव भएको छ। ऊभित्र यो प्राण भएको कारण चाहिँ मानिसको एउटा यस्तो अस्तित्व छ कि ऊ चाहिँ म एउटा छुट्टै व्यक्ति हुँ भनेर उसलाई चेतना छ, म एकजना व्यक्ति हुँ भने। अनि यो व्यक्ति भन्दाखेरि चाहिँ तीन कुराहरू आउँछ है, त्यो चाहिँ हो विचार, हामीले अस्ति अध्ययन गरेको एकताका विचार होइन, दोस्रो चाहिँ भावना, र तेस्रो चाहिँ इच्छा। बुझ्दैनौँ चाहिँ? त्यसैले पहिला दोहोऱ्याउँ, तीन खण्डे भनेको चाहिँ आत्मा प्राण शरीर होइन। त प्राण जुन चाहिँ आत्मा र शरीरको मिलनबाट आएको छ, प्राण भनेको चाहिँ विचार, भावना र इच्छा, जसले गर्दा त्यो व्यक्तिको आफ्नै विचार, आफ्नै भावना, आफ्नै इच्छा उसले अभ्यास गर्न सक्छ। अनि त्यो चाहिँ उसको व्यक्तित्वको सबभन्दा केन्द्रीय भाग हो यो तीन कुराहरू। अनि यो उसको प्राण चाहिँ केन्द्रीय स्थानमा छ। अनि भन्दाखेरि आत्मा र शरीरको बीचमा यो चाहिँ बीचको मान्छे भन्छ नि हामीले, बीचको मान्छे हुन्छ नि काम कारवाहीमा। हाम्रो यो तीन खण्डीय संरचनामा चाहिँ प्राण चाहिँ बीचको मान्छे हो, आत्मा र शरीरको बीचमा दुईटालाई जोड्ने हाम्रो सिमेन्टी मसला भन्ने पनि हुन्छ है। अनि तर त्यो चाहिँ माध्यम पनि हो जसद्वारा चाहिँ आत्माले शरीरमा केही न केही गर्न सक्छ र शरीरले आत्मामा पनि केही न केही गर्न सक्छ, प्राणद्वारा गर्ने हो। अनि यो प्राण चाहिँ ठिक दुई संसारको बीचमा बसिरहेको छ, जस्तो कि आत्मा चाहिँ आत्मिक परमेश्वरको आत्मिक संसारतिर खुलेको छ होइन, स्वर्गतिर झ्याल जस्तो सम्झिएको छ आत्मालाई। शरीर चाहिँ यो पृथ्वीतिर खोलेको झ्याल जस्तो सोचे पनि हुन्छ है, प्राण चाहिँ बीचमा छ। त्यसैले प्राण बीचमा भएकोले दुई संसारको बीचमा छ, एउटा देखिने संसार एकातिर छ प्राणको लागि शरीरद्वारा, तर प्राणको लागि आत्माद्वारा चाहिँ नदेखिने संसार पनि छ। प्राणको लागि चाहिँ शरीरद्वारा चाहिँ भौतिक संसार खुल्ला छ, तर आत्माद्वारा चाहिँ एउटा आत्मिक संसार पनि खुल्ला छ। यो प्राणको लागि चाहिँ शरीरद्वारा चाहिँ पार्थिव यो संसारको संसार चाहिँ खुल्ला छ भने आत्माद्वारा चाहिँ स्वर्गीय संसार नै खुल्ला छ, बीचमा छ। अनि आत्मालाई चाहिँ अब क्षमता दिएको छ उसलाई रोज्न, यता रोज्छु कि यता रोज्छु, प्राणले रोज्ने हो, त्यसैले उसलाई यो इच्छा शक्ति छ। अनि कुन चाहिँले उसलाई चाहिँ अब राज्य गर्ने हो, स्वर्गीयले कि संसारिकले अथवा पार्थिवले भौतिकले कि आत्मिकले, कुनले उसलाई चाहिँ राज्य गर्छ, निर्णय चाहिँ त्यहाँ प्राणमा हुन्छ। अब फेरि फर्केर जाने, आदमलाई जब माटोबाट बनाए नि, आत्मा जब परमेश्वरले फुकिदिनु भयो, आत्माले शरीरलाई चाहिँ यसरी जीवित पार्दाखेरि चाहिँ त्यो एउटा जीवित प्राणी बनेको छ, प्राण उसँग भएको छ, अनि एउटा जिउँदो व्यक्तिसँग चाहिँ के छ, उसँग चाहिँ स्वचेतना छ, भनेको मतलब चाहिँ आफू को हो, आफू छु भन्ने को ज्ञान हुन्छ उसलाई, भनेको मन छ उसँग। अनि अनि अघि भनिहाल्यौँ त्यसमा चाहिँ मन मात्र छैन, चेतना मात्र छैन, होइन त्यसलाई विचार पनि भनिन्छ, तर उसँग चाहिँ निर्णय गर्ने क्षमता पनि छ। जुन कुराले ऊ घेरिएको छ, एकातिर शरीरले घेरिएको छ, अर्कोतिर आत्माले छ, होइन घेरिएको छ, उसले चाहिँ अब निर्णय गर्न सक्छ, रोज्न सक्छ। अस्ति हामीले अध्ययन गरेका थियौँ सबभन्दा मानिसको बनोटमा चाहिँ सबभन्दा माथिल्लो भाग, उच्च राम अथवा महत्त्वपूर्ण भाग भनेको चाहिँ आत्मा। किन? किन आत्माद्वारा परमेश्वरसित सम्बन्ध हुन्छ, पशुहरूको त्यस्तो छैन, होइन त्यो महत्त्वपूर्ण छ। अनि तर अर्कोतिर शरीर चाहिँ सबभन्दा तल्लो उसको भाग हो, जुन चाहिँ यो माटोबाट बनेको छ, र प्राण चाहिँ बीचको भाग छ। अब त्यसैले यो बीचमा भएको प्राणको काम चाहिँ, त्यसले गर्नुपर्ने काम चाहिँ के भने, आफ्नो शरीरलाई तल्लो भागले चाहिँ आत्माको जो चाहिँ उच्च भागको अधीनमा राख्नु पर्छ, आत्माको अधीनतामा राख्ने निर्णय गर्ने चाहिँ यहाँभित्र प्राणले शरीर आफूले गर्दैन है। त्यो त हामीलाई होइन सजिलै बुझ्न सकिने कुरा, नि तपाईँको हात आफै यताउता हल्लिँदैन नि, होइन रोग लागेको छ होला त्यो चाहिँ मजबुत, तर यहाँभित्र मैले केही निर्णय गर्छु अनि मैले होइन यो टिप्छु, होइन एउटा सरल ढङ्गले बुझ्न सकिन्छ, यहाँभित्र प्राणमा नै निर्णयहरू गर्छन् हामीले सोच्छौँ। अनि त्यसैले प्राणको भाग चाहिँ यो शरीरलाई चाहिँ आत्माको वशमा राख्नुपर्छ भन्ने कुरा चाहिँ उसको जिम्मेवारी हो। अनि प्राणकै काम के पर्ने भने आत्माद्वारा चाहिँ होइन परमेश्वरबाट आत्मिक कुराहरू, परमेश्वरका कुराहरू ग्रहण गर्न उसले रोज्नुपर्छ। मेरो प्राणले कृष्ण गर्दछ हामीले भजनमा गाउँछ, सही कुरा है। अनि हामी परमेश्वरको कृष्ण गर्छौँ अनि त्यो चाहिँ आत्मा माध्यमद्वारा हाम्रो आत्मा भन्ने बनाइदिनुपर्छ, जसको मार्फत त्यो भएकोले हामी परमेश्वरसँग बाट त्यो हामीले प्राप्त गर्न सक्छौँ। पवित्र आत्मा चाहिँ पर्खिरहनु भएको छ, परमेश्वरको आत्मा चाहिँ हाम्रो आत्माद्वारा हामीलाई भर्न, पवित्र आत्माले भरपूर हो भने चाहिँ हामीलाई हामीलाई ख्रिस्ट जस्तै बनाउन है, अनि हामीलाई हुर्काउन। अब आदमको विचारको कुरा गर्ने हो भने ऊ त एउटा निर्दोष एउटा होइन ठुलै ज्यानको व्यक्ति भए पनि होइन उमेरको हिसाबले ऊ त बच्चा जस्तै हो है, भनेको मतलब ऊ बच्चा जस्तै त थिएन, तर भनेको मतलब ऊ भर्खर एक दिन भएको थियो बाँचेको अथवा दुई दिन भएको थियो होइन, उसलाई त धेरै कुरा सिक्नु थियो अनि फटाफट सिक्दै थियो, ज्ञान थियो अनि बुद्धि थियो उसले, तर उसले चाहिँ निरन्तर परमेश्वरबाट यसरी सिक्दै 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 जान चाहिँ परमेश्वरको इच्छा थियो, ताकि उसको सम्पूर्ण व्यक्ति नै आत्मिक होस्। एक्चुली पहिलो कोरन्थीमा पढ्नुहोस् न तपाईँले, यो पद पहिले विचार गर्नुभएको छ, पहिलो कोरन्थी 15 अध्याय आदमको सम्पूर्ण व्यक्तित्व नै आत्मिक हुन सके, उसको शरीरधरी पनि आत्मिक हुन सके, किनभने आत्माको पवित्र आत्माको नियन्त्रणमा उसको शरीर रहेको भए आत्मिक हुन्थ्यो। एक दिन चाहिँ हामी हाम्रो यो शरीर पूर्ण रूपमा हुनेछ, पहिलो कुरा 15 कहाँबाट सुरु गरौँ भने 44 पदमा पढ्नेछौ। बौरी उठाएको कुरा गर्दैछौ, 42 पदबाट सुरु गरौँ न। त्यसो भए 42, मरेकाहरूको बौरी उठाई पनि यस्तै प्रकारको हुन्छ, विनाशी अहिलेको यो शरीर के अरे विनाशी दशामा छरिन्छ। हाम्रो शरीरको मृत्यु भयो भने एउटा नाशवान शरीर भुइँमा गाडिन्छ, विनाशी दशामा छरिन्छ, अविनाशी दशामा बौरिन्छ। त्यो बौरी उठ्ने चाहिँ है अर्कै हुन्छ, अविनाशी दशामा। त्यसपछि अनादरमा छरिन्छ मरेको शरीर, महिमामा बोराइन्छ त्यो अर्कै शरीर, दुर्बलतामा छरिन्छ फेरिको शरीर, सामर्थ्यमा बोराइन्छ त्यो अर्कै शरीर। अनि यहाँ 44 पदमा त यसरी भन्छ, एउटा प्राकृतिक शरीर छरिन्छ, जुन मर्दाको शरीर चाहिँ प्राकृतिक भनेर अक्षरश चाहिँ प्राणिक भनेर है शरीर छरिन्छ। एउटा कस्तो शरीर बोराइन्छ अरे, आत्मिक शरीर बोलाइन्छ। भन्नु शरीर चाहिँ शरीर नै हुन्छ, रहेछ छुन सक्ने है। प्रभु येशूको शरीर थिएन, गरिबिँदाखेरि थियो है। आत्मिक शरीर भनेको चाहिँ छुन नसकिने भन्न खोजे होइन, तर पवित्र आत्मा अथवा आत्माको पुरै अधीनमा रहने शरीर। परमेश्वरको सुरुको योजना चाहिँ के थियो, कि मानिसको शरीर चाहिँ सबभन्दा तल होस्, आत्माले राज्य गरेको होस्, आत्माले राज्य गरेको शरीर चाहिँ आत्मिक शरीर हो। ठिक छ, यहाँसम्म बुझ्नु हुन्छ अलि? आत्मिक शरीर भनेको चाहिँ एकदम छुनै नसक्ने शरीर भने होइन, वास्तविक प्रभु येशूको जस्तै हाम्रो शरीर हुन्छ, त्यसको रूप आकार सबै हुन्छ। तर त्यो आत्मिक कुन रूपले हुन्छ भने, कुन हिसाबले, कुन अर्थमा हुन्छ भने, त्यहाँनिर पूर्ण रूपमा त्यो शरीर चाहिँ आत्माको अधीनमा बसिरहन्छ। अनि त्यो उद्देश्य थियो परमेश्वरको आदमलाई बनाउनुखेरि। अनि त्यो प्राणलाई चाहिँ एकदमै अचम्मको यो क्षमताहरू दिनुभएको थियो, विशेष गरी यो विचार गर्ने र इच्छा गर्न सक्ने, निर्णय गर्न सक्ने, जसभित्र चाहिँ परमेश्वरकै जीवन, परमेश्वरकै विचार, परमेश्वरकै इच्छा भरिन लाग्यो है। किन हामीलाई विचार शक्ति दिनु, ताकि उहाँको सोचाइहरू हामीले सोच्न सकौँ भने, किन हामीलाई इच्छा निर्णय गर्ने दिनु, ताकि उहाँको जस्तै हाम्रो इच्छा होस् भनेर, त्यसो कारण। अनि आदम यहाँ छ होइन, उसको आत्माद्वारा शरीर प्राणले चाहिँ आत्माद्वारा चाहिँ परमेश्वरको विचारहरू, परमेश्वरको इच्छाहरूले भरिँदै भरिँदै ऊ चाहिँ जानुपर्छ, अनि उसको आफ्नै बनाउनु पर्थ्यो, आफ्नो विचारमा परमेश्वरको विचार, आफ्नो इच्छामा परमेश्वरको इच्छा। अनि यसो गर्नाले चाहिँ, यदि आदमले गरेको भए, उसको प्राण, उसको त्यो व्यक्तिगत जीवन चाहिँ परमेश्वरकै आत्माको जीवनले भरि नै हुन्थ्यो, जसको फलस्वरूप पुरै आदम चाहिँ आत्मिक हुन्थ्यो। योजना के थियो, त्यसले छोटकरीमा अहिले भन्न सक् भन्नुपर्दा अहिलेसम्म हेरेको चाहिँ, आत्मा चाहिँ त्यो ठाउँ हो, हाम्रो तिनखण्डे विभाजनमा आत्मा चाहिँ त्यो ठाउँ हो, त्यो भाग हो भनौँ, जहाँ चाहिँ परमेश्वरको चेतना हुन्छ हामीलाई, परमेश्वर को ज्ञान हुन्छ हामीलाई भनौँ, सजिलोसँग ठिक छ, परमेश्वरलाई चिन्छौँ आत्माद्वारा। प्राण भनेको चाहिँ हामीलाई आफ्नै चेतना हुन्छ, आफैलाई चिन्छौँ प्राणमा चाहिँ म भनेर होइन। अनि प्राय मानिसहरू त्यहाँ जिउँछ, मलाई यो मनपर्छ, मलाई मन पर्दैन, म यो गर्न चाहन्छु होइन, प्राणिक त्यसरी त भन्ने भयो प्राण, प्राणमा चाहिँ आफ्नो चेतना, म मलाई यो, त्यो चाहिँ आत्मकेन्द्रित भयो, अनि आफैलाई महत्त्व बनाउँदाखेरि चाहिँ त्यो घमण्डी भयो, आफ्नै निम्ति जिउँदाखेरि स्वार्थी भयो, समस्या चाहिँ त्यहाँ छ कि प्राणिक, बुझ्नुहुन्छ। आत्मामा चाहिँ परमेश्वरलाई चिन्ने, परमेश्वरको इच्छा, भावना, विचार, निर्णय इत्यादि होइन। प्राण भनेको चाहिँ आफू आफू जहाँ चाहिँ आफू नै बसिरहेछ, आत्मामा परमेश्वर बसिरहेछ त्यसरी भनौँ, प्राणमा चाहिँ आफू बसिरहेछ। अनि शरीरमा चाहिँ ज्ञानेन्द्रियहरू बसिरहेछ, अस्ति अध्ययन गर्यौँ, शरीरमा चाहिँ ज्ञानेन्द्रियहरू है, जुन संसारको होइन हाम्रो आँखाले, दृष्टि, कानले, सुनाई इत्यादि शरीरमा बास गर्छ त्यसमा, ठिक छ यहाँसम्म। अनि परमेश्वरको खास उद्देश्य योजना चाहिँ के थियो भने ऊ चाहिँ तिनखण्डे बनाइएको हो तर उसको आत्मा चाहिँ सबभन्दा महत्त्वपूर्ण भाग हुन बनाएको नि त आत्मा चाहिँ सबैभन्दा राज्य गर्ने उसलाई चलाउने नियन्त्रण गर्ने भाग चाहिँ आत्माप्रति आत्मा चाहिँ परमेश्वरसँग जोडिएको अवस्था त्यसैले जबसम्म मान्छेको आत्मा चाहिँ उसको यो तिनखण्डे विभाजनमा शरीरले चलाइरहेको होइन प्राणले चलाइरहेको पनि होइन तर आत्माको नियन्त्रणमा छ भने पुरै व्यक्ति चाहिँ आत्मिक भनेर भन्न सकिन्थ्यो ऊ आत्मिक हुने अनि मान्छेको आत्मा चाहिँ परमेश्वरकै आत्माद्वारा बास गरिएको अहिले हामी विश्वासीहरूले यो बुझ्न सक्छौँ मेरो आत्माभित्र परमेश्वरको आत्मा बस्न आउनु भएको छ अनि त्यसैले गर्दा यो शरीर नै अब पवित्र आत्माको मन्दिर भएको छ तिमीहरू पवित्र हो यसरी भनेको छ अनि त्यसैले भनेको छ यो तिम्रो शरीरमा चाहिँ पापलाई राज्य गर्न नदेऊ अब मालिक त अर्कै हुनुहुन्छ यो सत्यताहरू हामीले अहिले बुझ्दैछौँ तर फर्केर हामी आदमलाई हेर्दैछौँ जुन बेलामा चाहिँ उसको आत्मामा चाहिँ पवित्र आत्मा नै बास गरेर राज्य गर्नु गर्न बनाइएको हो है अनि उसको आत्मा चाहिँ यसरी बनाएको थियो कि परमेश्वरसँग निरन्तर सम्पर्क हुने माध्यम नै उसको आत्मा हो निरन्तर परमेश्वरले के चाहनु भने यो मान्छेसँग म कसरी सम्पर्कमा रहँ उसको आत्माद्वारा जीवनको सास फुकिदिनु भयो है ताकि उसँग निरन्तर परमेश्वर चाहिँ उसँग सम्बन्धमा रहिरहन उहाँको उद्देश्य हो अनि त्यो आत्माले चाहिँ उसको प्राणलाई उसको शरीरलाई चाहिँ तल राख्नु पर्थ्यो तल नियन्त्रणमा राज्य गरिरहनु पर्थ्यो अनि त्यसैले हामी यसरी बुझ्छ कि उसको आत्मा चाहिँ उसको प्राण र शरीरमाथि राजा भनिदिउँ शासकको रूपमा उसको आत्माले शासन गर्नु पर्थ्यो भने तर ऊ आफै चाहिँ फेरि परमेश्वरको शासन मुनि रहनु पर्थ्यो ठिक छ है आत्मा चाहिँ उसकै आफ्नो प्राण र शरीरलाई राज्य चाहिँ गर्नुपर्छ उसको आत्माले तर उसको आत्मा चाहिँ फेरि परमेश्वरको राज्य मुनि चाहिँ ऊ रहनुपर्छ त्यसैले यो आत्मा पनि बीचको मान्छे जस्तो काम गरिरहेछ अनन्त र के अरे उसको शारीरिक अदृश्य परमेश्वर र एकातिर चाहिँ उसको देखिने उसको शरीर छ एकातिर आत्मा चाहिँ परमेश्वरसँग जोडिएको छ अर्को चाहिँ उसको मानिसको त्यो प्राणसँग शरीरसँग पनि जोडिएको छ प्राणद्वारा त्यसैले आत्मा चाहिँ स्वर्गसँग पनि जोडिएको छ उसको यो पृथ्वीमा भएको उसको व्यक्तित्वसँग पनि जोडिएको छ अनि अनि यो उसको आत्माद्वारा जति पनि परमेश्वरबाट उसले पाउँदछ परमेश्वरको आत्माद्वारा उसले परमेश्वरको इच्छा परमेश्वरको विचार होइन परमेश्वर आज्ञाहरू परमेश्वरको अनुग्रह परमेश्वर प्रेम जे जे उसले पाउँदछ यीद्वारा नै उसको पुरै व्यक्तित्वलाई प्राणलाई शरीरलाई चाहिँ साँचो शान्ति धार्मिकतामा राख्न सक्थ्यो अनि ऊ आत्मिक हुन सक्थ्यो आदम चाहिँ एउटा आत्मिक व्यक्ति भइरहन्थ्यो अब सुरुमा त्यो आत्मिकै बनाएको तर ऊ यसरी रहिरह्यो भने उसको आत्मा परमेश्वर आत्माको अन्डरमा रहिरह्यो भने र उसको आत्माले आफ्नो प्राण र शरीरलाई नियन्त्रण गरिरह्यो भने ऊ चाहिँ आत्मिक रहिरहन सक्थ्यो त्यसैले यति हामीले अध्ययन गर्दा के पाउँछ भने पहिलो मानिस आदम यदि उसले रोजेको भए ऊ निरन्तर उसको सोचाइमा परमेश्वरको सोचाइ सोचिरहन सक्थ्यो उसको बनोट नै त्यस्तो थियो परमेश्वर नै त्यसरी बनाइदियो अनि ऊ चाहिँ निरन्तर उसले चाहिँ परमेश्वरलाई प्रेम गरिरहन सक्थ्यो निरन्तर परमेश्वर आज्ञा पालन गरिरहन पनि सक्थ्यो ऊ भित्र नै उसलाई कुनै बाध्यता थिएन त्यो रुखको फल खान त्यो महत्त्वपूर्ण छ मान्छेलाई पाप गर्न कहिले पनि बाध्यता थिएन। याद गर्नुपर्छ। अनि अहिले हामी विश्वासी भएछ, होइन, यहाँ जम्मै आबन्ध छोडेर हामीभित्र पवित्र आत्मा आउनु भएको छ। प्रश्न के, एउटा विश्वासीलाई पाप गर्न बाध्यता छ? महत्त्वपूर्ण प्रश्न। एउटा विश्वासी, उसको आत्माभित्र पवित्र आत्मा आउनु भएको छ, होइन, के उसले यस्तो परिस्थिति उसको जीवनमा के आउला जसमा चाहिँ ओहो मैले त पाप गर्नै पर्छ यहाँ त भन्ने अवस्था हुन्छ होला? हुँदैन। वास्तवमा एउटा मुक्ति नपाएको व्यक्ति चाहिँ, होइन, उसँग पवित्र आत्मा छैन भने त ऊ त के को दास हो? पापको दास हो, उसको पापकै सेवा गर्छ जस्तै, उसलाई त मुक्ति चाहिँ होइन। तर एउटा व्यक्ति जोसँग परमेश्वर हुनुहुन्छ, उसले चाहिँ कहिले पनि मलाई यो पाप गर्नै पर्यो भनेर भन्नु चाहिँ परमेश्वरको सामुन्ने झुट बोल्नु, त्यो चाहिँ हाम्रो मुखबाट कहिले पनि ननिस्कोस्। बरु हामीले चाहिँ मैले गल्ती गरेँ भनौँ, है, मेरो भूल भयो, परमेश्वरको वचनको विरुद्धमा मैले काम गरेँ भन्नु चाहिँ त्यो इमान्दार हो, है, पाप गर्नै पर्यो भन्नु चाहिँ ठिक हो। अनि आदमले पनि त्यो भन्नु पाउँथ्यो, अब आदमसँग फर्केर जाउँ। आदमले चाहिँ उसले निरन्तर रोज्न सक्थ्यो परमेश्वरको अधीनमा बस्न, अनि उसभित्र नै उसलाई पापतिर डोर्याउने कुनै पनि कुरा त्यस्तो थियो। त्यो भयो पहिलो गुना। अब दोस्रो गुना अध्ययन गर्नु है, त्यो के भने, तर उसको बाहिर केही थियो कि भित्र त थिएन उसलाई पापमा डोर्याउनु, पाप गर्नै पर्यो भन्ने त्यस्तो भित्र केही पनि थिएन। उसको बाहिर केही थियो कि उसलाई पाप गर्नुपर्ने खालको? अब उत्पत्ति एक अध्याय दुई अध्याय होइन, हामीले त्यहाँ पढ्यो भने है अब आठ पददेखि यहाँ पढौँ है, दुईको आठ। अनि परमप्रभु परमेश्वरले पूर्वपट्टि अदनमा एउटा बगैँचा लगाउनु भयो, त्यहाँ आफूले रच्नुभएको मानिसलाई राख्नु भयो। अनि परमप्रभु परमेश्वरले जमिनबाट हर प्रकारको रुख उमार्नु भयो जो हेर्नमा मनोहर भोजनको निम्ति असल थियो। बगैँचाको बीचमा उहाँले जीवनको रुख साथै असल र खराबको ज्ञानको रुख पनि उमार्नु भयो। अनि बगैँचा सिंचनका निम्ति अदनबाट एउटा नदी निस्क्यो र त्यहाँबाट सुकिएर त्यो चारवटा नदी भयो। अनि के अरे, पहिलो चाहिँको नाम भिसोन हो, त्यसले सम्पूर्ण हविला देशलाई घेरा हालेको छ जहाँ सुन पाइन्छ। अनि त्यस देशको सुन असल हुन्छ, त्यहाँ गोकुल ध्रुव र गोमेन पत्थर पाइन्छन्। अनि दोस्रो चाहिँ नाम घिहोन हो, सम्पूर्ण कुश देशलाई घेरा हाल्ने यही हो। तेस्रो नदीको नाम यद्यकेल हो, यो चाहिँ अशुर देशको पूर्वतिर बग्छ। अनि चौथो चाहिँ फरात हो। अनि त्यस पढ्दै गएपछि अठार पद, अनि परमप्रभु परमेश्वरले भन्नुभयो, आदम एक्लो रहनु असल होइन, तिनका निम्ति म तिमीसँग मेल खाने एउटा सहयोगी बनाउँछु। अनि त्यसपछि हवाला बनाउँछ। अब यहाँ पढ्ने भने छ नि, अदनको बगैँचा चाहिँ सिद्ध वातावरण भएको ठाउँ थियो, मानिसलाई उसको आत्माको लागि, उसको प्राणको लागि, उसको शरीरको लागि जे जे आवश्यक थियो सबै त्यहाँ उपलब्ध थियो। त्यसैले ऊ त्यहाँ पूर्ण रूपमा सन्तुष्ट हुन सक्ने ठाउँ थियो, उसलाई प्रशस्त पनि थियो त्यहाँ, किनभने परमेश्वर सृष्टिकर्ता हुनुभएकोले उहाँ आफैले जिम्मा लिनुभयो। जुन मान्छेलाई आफूलाई बनाउनु भएको, जसरी बनाउनु भएको, उसको सबै खाँचो पुरा गर्नु भएन भन्दा सृष्टिकर्ता त कस्तो खालको सृष्टिकर्ता भन्ने प्रश्न उठ्थ्यो नि त, होइन, बनाउनु त बना तर उसलाई खाँचै खाँचोमा पार्ने खालको वातावरण त बनाउनु भएको थिएन। तर उसको लागि सबै पर्याप्त हुने वातावरण थियो। अनि के देख्छौँ भने यहाँ आदम त्यो अदनको बगैँचामा उसलाई कुनै पनि घटी थिएन, अब हवा थिएन, अनि परमेश्वर आफैले भन्नुभयो उसलाई चाहिँ एक्लो हुन असल छ, अनि बनाइदिएन। अनि त्यहाँ त्यसैले पाप थिएन। एक्चुअली एकको एकतिस हेर्नुहोस् न, उत्पत्ति एकको एकतिस, अनि परमेश्वरले आफूले बनाउनु भएको हरेक चिज देख्नुभयो अनि हेर त्यो अति असल थियो, साह्रै राम्रो थियो अथवा अति असल थियो, यहाँ शान्ति थियो। अनि त्यसैले आदमलाई परमेश्वर आज्ञा नै तोड्न पर्ने कुनै पनि कुरा थिएन त्यो अदनको बगैँचा त्यो वातावरणमा। अझ अर्को कुरा के भने, आदमसँग अर्को कुरा पनि थियो, एक त ऊ भित्र सब ठिक थियो है, अर्कोतिर उसको वातावरणसँग पनि सब ठिक छ है, तर अझ के भने परमेश्वरसँग पनि सब ठिकठाक थियो, परमेश्वरसँग सम्बन्ध सिद्ध थियो। यसमा चाहिँ हामी तिनवटा कुराहरू हेर्न लागेका छौँ। पहिलो चाहिँ के भने, आदमको चाहिँ परमेश्वरसित सङ्गति थियो, सङ्गति भन्ने शब्द मान्छे अब एकदम महत्वपूर्ण यो कुरा हो कि मान्छे परमेश्वरकै निम्ति बनाइएको थियो। अनि यो कुरा चाहिँ धेरै पदहरूमा उल्लेख छ, मान्छे परमेश्वरकै निम्ति बनाएको हो भनेर परमेश्वरले मान्छेलाई आफूसित सङ्गति हुने तरिकाले नै बनाउनुहुन्छ। यसै या 43 अध्यायमा छ, यो कुरालाई पुष्टि गर्ने केही पदहरू छ। तपाईँले यो बुद्ध राम्रो सोच्नुभयो भने चाहिँ म के को निम्ति होइन, म चाहिँ परमेश्वरको निम्ति बनाएको भन्ने भनेको के हो भनेको चाहिँ, एक चाहिँ म परमेश्वरसित सङ्गति गर्नलाई बनाएको, म बनाएकै त्यसको लागि, आत्मा प्राण शरीर है। यसैया 43:7 पदमा लेखेको छ, मेरो नामले कहलाइने हरेकलाई, किनकि मैले उसलाई आफ्नो महिमाका निम्ति सृष्टि गरे, मैले उसलाई रचे, मैले उसलाई बनाए। त्यसैले तिनवटा शब्द प्रयोग गर्छ, सृष्टि गरे, रचे, बनाए। यसरी के को निम्ति, आफ्नो निम्ति भनेछ, मैले उसलाई आफ्नो महिमाका निम्ति। 21 पदमा हेर्नुहोस्, 43:21 पद, यो चाहिँ अब इजरायलको बारेमा भन्दैछ र मानिसको बारेमा पनि यो लागु हुन्छ। यस जातिलाई मैले आफ्नै निम्ति रचेको हुँ, तिमीहरूले मेरो प्रशंसाको वर्णन गर्नेछन्। यस जातिलाई मैले आफ्नै निम्ति रचेको हुँ। कलसी 1 अध्यायमा पनि पढौँ, परमेश्वरले मानिसलाई आफ्नै निम्ति बनाउनु भनेपछि उहाँसित सम्मति गरे। कलसी 1:16 यहाँ पढ्छौँ, किनभने स्वर्गमा भएका र पृथ्वीमा भएका कुराहरू, देखिने र नदेखिने कुराहरू, चाहे सिंहासनहरू, चाहे प्रभुताहरू, चाहे प्रधानहरू, चाहे अधिकारीहरू, यो भर्खर पढेको चारवटा शब्द भनेको चाहिँ स्वर्गदूतहरू भनेको, विभिन्न तहका स्वर्गदूतहरू, सबै उहाँद्वारा नै सृष्टि गरिएका हुन्, सबै कुराहरू उहाँद्वारा, र त्यसपछि दुईवटा शब्द के छ, उहाँकै निम्ति सृष्टि गरिएको हुन्। प्रकाश 4:11 पनि, प्रकाश 4:11 उहाँकै निम्ति। त्यसैले जुन नापमा एउटा व्यक्ति उहाँको निम्ति जिउँदैन, त्यति नै नापमा ऊ चाहिँ परमेश्वर योजनाभन्दा बाहिर छ। प्रकाश 4:11, हे प्रभु तपाईँ महिमा आदर र सामर्थ्य पाउने योग्य हुनुहुन्छ, किनकि तपाईँले नै सबै कुराहरू सृष्टि गर्नुभएको हो र तपाईँकै इच्छाको कारणले ती रहन्छन्, उहाँको इच्छा कारण हामी बनायौँ। त्यसैले परमेश्वरले आफ्नो निम्ति चाहिँ कस्तो बनाउनु भएछ मान्छेलाई भने, आफ्नो स्वरूपमा बनाउनु भयो, उसलाई मन दिनुभयो, उसलाई नैतिकता दिनुभयो, उसलाई इच्छा शक्ति दिनुभयो। अनि यसले के देखाउँछ भने, परमेश्वरको चाहना चाहिँ के रहेछ, मान्छेलाई आफ्नै स्वरूपमा बनाउनु। त्यसबाट के बुझ्नुहुन्छ तपाईँ, परमेश्वरले आफ्नै स्वरूपमा मान्छेलाई बनाउनु भएको कारण हामीले सजिलैसँग बुझ्छौँ कि परमेश्वर चाहिँ सङ्गति चाहनुहुन्छ। आफू जस्तै बनाउने किन भयो? किनभने हामीसँग सङ्गति गर्न, हामीसँग कुराकानी गर्न, हामीलाई केही कुराहरू भन्न र हामीले पनि उहाँसँग कुरा गर्न पाउन र उहाँको इच्छा बुझ्न पालन गर्न परमेश्वर यो चाहनुभयो। परमेश्वरले कुनै पनि अरू सृष्टिलाई चाहिँ ठिक मान्छेलाई जस्तै चाहिँ बनाउनु भएको छैन। भन्नुपर्दा स्वर्गदूतहरू पनि परमेश्वरले यस्तो व्यक्त गर्नुभएको छ जसरी मानिसलाई व्यक्त गर्नुभएको छ। स्वर्गदूतहरू एकदम शक्तिशाली छन्, उहाँले बनाउन सक्नुहुन्छ, थुप्रै बनाउनु भएको छ। तर मानिसलाई आफ्नै स्वरूपमा बनाउनु भयो भनेर जसरी भनेको छ स्वर्गदूतको बारेमा त त्यो छैन। उनीहरूको बेग्लै स्थान छ, उनीहरू चाहिँ उहाँका दूतहरू दासहरू है काममा पठाउनुहुन्छ उहाँले, उनीहरूले आज्ञा गर्नुहुन्छ, उनीहरू तुरन्तै काम गर्छन्। तर मान्छे फरक छ, मान्छे चाहिँ नजिक छ, मान्छे चाहिँ परमेश्वरसँग सङ्गति गर्न हुनेछ, यस्तो क्षमता। अनि त्यसरी त यस्तो सुन्दर शब्दहरू पढ्छन् उत्पत्ति तीन अध्यायमा, उनीहरूलाई त राम्ररी विचार गर्न सक्छ। सन्देह आएर हामीसँग विचार गर उत्पत्ति तीन अध्यायमा, जब त्यो दिन चाहिँ आदम र हवा बगैँचामा थिए, अब कति समय उनीहरू पाप नगरिकन बसे हामीलाई बताएको छैन, तर हामीलाई के चाहिँ बताएको छ भने त्यहाँ दिन र रात चाहिँ हुने गर्थ्यो, अनि दिनको शीतल क्षण भन्ने पनि थियो, त्यो चाहिँ सायद होइन दुई तिन बजेतिर होला, होइन साँझ भनौँ दिउँसो अलिकति छिपिसकेपछि, तर धेरै रात पनि आएको छैन। अनि आठ बजमा यस्तो बताएको छ, त्यो समय चाहिँ एउटा विशेष समय रहेछ, अनि तिनीहरूले दिनको शीतल क्षणमा बगैँचामा हिँडिरहनु भएको परम प्रभु परमेश्वरको आवाज सुने। अनि त्यसले धेरै विश्वासीहरूले यसबाट के बुझेको छ भने परमेश्वर चाहिँ यही समय चाहिँ विशेष यही समयमा आदम र हवासँग कुराकानी गर्न आउनुहुन्थ्यो, भेटघाट गर्न। कति राम्रो यहाँ बयान दिएको छ बगैँचामा शीतल क्षणमा सङ्गति गर्न मित्रता छ, मित्रता परमेश्वरले आफ्नो स्वरूपमा बनाउनु भएको छ, अनि परमेश्वरसँग मित्रता छ, उनीहरूको सङ्गति छ। अझ राम्रो त के छ भने यो पदमा चाहिँ विचार गऱ्यो भने यो सङ्गति खोज्ने चाहिँ पहिलो कदम, यो सङ्गतिमा यो सङ्गतिको खोजीमा पहिलो कदम चाल्ने चाहिँ को छ? मान्छे कि परमेश्वर? परमेश्वर स्वयं नै छ। मान्छे चाहिँ परमेश्वरसँग सङ्गतिको लागि खोजी गर्दै हिँड्ने भन्या पनि छैन, अझ परमेश्वर स्वयं नै उहाँले बनाउनु भएको मान्छेलाई चाहिँ अब भेट्न आउनु हुनुहुन्छ। फरक छ नि, छैन त? दुईजना साथी छन् होइन, साथीहरू, तर के अरे के मान्छ कमल र विमल होला है। अब विमललाई भेट्न चाहिँ कमल आउँदैछ भनेपछि यो मित्रतामा चाहिँ कमलले चाहिँ कदम चाल्दैछ भने जस्तै यहाँ चाहिँ आदम र हवालाई भेट्न चाहिँ परमेश्वर आउँदै हुनुहुन्छ यहाँ बगैँचामा दिनको शीतल क्षणमा। परमेश्वरको योजना चाहिँ यस्तो छ भनेर हामीलाई यहाँ बताइएको छ, उहाँ चाहिँ सङ्गति चाहनुहुन्छ हामीसँग। हामी प्रभुलाई चिनेर पनि यो जति बुझ्नु पनि बुझेको छैन, जति मैले बुझ्नु पनि मैले बुझेको छैन, मलाई थाहा छैन, पहिला भन्दा त बुझेको छु तर जति बुझ्ने पनि बुझेको छैन। हामी परमेश्वरको सङ्गति गर्नलाई हामी चाहिँ यसो एकछिन समय बिताउला, अनि त्यसपछि हामी चाहिँ आफ्नै काममा दौडिन्छौँ, गर्नु पनि परेछ, तर कहिले फेरि परमेश्वरसँग समय बिताउँ भन्ने छ तपाईँको? कहिले फेरि त्यो समय पाउँला जब चाहिँ म पुरै अरू चिज छोडेर चाहिँ बाइबल मात्र पढ्ने अनि उहाँको कुरा सुन्ने? परमेश्वर त त्यस्तो चाहिरहनु भएको छ, परमेश्वरले आदम र हवासँग त्यसरी कदम चाल्नु भएको यहाँ सुन्दर बयान छ। हामी बनाइएकै यसको लागि उहाँको स्वरूपमा बनाइएको भनेको चाहिँ हामी उहाँसँग सङ्गति गर्नु पर्यो। त्यसैले यहाँ देख्छौँ परमेश्वरले चाहिँ पहिलो मानिससँग चाहिँ एउटा साथीले साथीसँग कमल र विमलसँग कुरा गरे जस्तै भेटघाट गरे जस्तै तरिकाले त्यहाँ भेटघाट हुन्थ्यो अनि मानिसले चाहिँ परमेश्वरको उपस्थिति बसेर एउटै खालको स्वभाव एउटै खालको बनोट भनौँ सब छाया परमेश्वरको छाया जस्तो परमेश्वर हुनुहुन्छ त्यस्तै हुन त उहाँभन्दा कम तर त्यही चिज ममा उहाँसँग जे छ मसँग पनि छ त्यस्तो त उसँग हुँदैन तपाईँको बाख्रा कुकुर गाई गोरु होइन यसो बस्नुहोस् होइन प्रयास गर्नुहोस् न उसँग यसो कुरा गर्न आफ्नो दुःख सुख बाँड्न त्यो हुन सकिँदैन त्यो असम्भव छ। अब परमेश्वरले चाहिँ मान्छेलाई चाहिँ त्यसैले आफ्नो स्वरूपमा बनाउनु भएको अर्थ के हो हाम्रो विचारमा हाम्रो भावनाहरूभरि चाहिँ उहाँसँग हामीले बाँड्न सक्ने उहाँको जस्तै हुन सक्ने उहाँसँग खुसी हुन सक्ने अनि उहाँसँगै हामी रमाउन सक्ने यस्तो तरिकाले सङ्गति भने त्यही त होइन कमल विमल त जान्छ अनि उनीहरूसँग कुरा गर्छ अनि उनीहरू एकदम खुसी हुन्छ एउटा कुरा गर्छ होइन दुइटै खुसी हुन्छ अनि एउटा कुरा गर्छ उनीहरू एउटै कुरामा दुखित हुन्छ सङ्गति हो है अनि परमेश्वरसित चाहिँ त्यसरी गर्न सक्थ्यो किनभने यहाँ भित्रपट्टि नै परमेश्वरसित मिलेको थियो एकदम तालमेल मिलेको थियो। अनि दोस्रो कुरा के भने सङ्गति मात्र होइन परमेश्वरसँग सहकार्य पनि गर्न सक्ने त्यस्तो बनाउनु भयो सहकार्य सुन्नु दुध हजुरको कुरा चाहिँ परमेश्वरले अराएको उनीहरूले गर्छ तर सहकार्य है परमेश्वर सँगसँगै कार्य त भनेको त परमेश्वरको जुन आफ्नो क्रियाकलापहरू छन् उहाँको विशेष शासन गर्ने एउटा गुण छ राजा भनेको छ राजाहरूको राजा यस्तो शब्दहरू दिएको छ परमेश्वरले अनन्तको राजा अब त्यो गुणहरूमा पनि सहकार्य अनि मान्छेलाई पहिलो आदमलाई त राजा नै बनाएको हो सबै थोकमाथि उसलाई के दियो अधिकार दियो भन्ने कुरा हामीले पढेको छौँ। अनि परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो एकको सत्ताइस अनि तिनलाई परमेश्वरको स्वरूपमा सृष्टि गर्नुभयो उहाँले अनि अठाइस पद अनि परमेश्वर तिनीहरूलाई आशिष दिनुभयो है अनि समुद्रका माछामाथि आकाशका पक्षीमाथि र पृथ्वीमाथि चलफिर गर्ने हरेक जीवित प्राणीमाथि अधिकार राख भन्नुभयो उसलाई एउटा शासक नै बनाउनु त्यसैले यहाँ देख्छौँ परमेश्वरले मानिसलाई आफ्नो सबै यो सृष्टिमाथि यो पृथ्वी यहाँ अनि उहाँको पृथ्वीमा गर्नुभएको कार्यहरूमाथि चाहिँ आफ्नो परमेश्वरको सत्तामा राज्य गर्न राख्नुभएको अब त्यो बुझ्न आवश्यक छ त्यो बुझ्यो भने हामी चाहिँ किन यीशु ख्रीष्ट हजार वर्ष यो पृथ्वीमा राज्य गर्नु पर्यो त्यो पनि बुझ्छ नत्र त किन यसो गरिरहनु पर्यो भन्ने प्रश्न हुन्छ होइन यो पृथ्वी चाहिँ परमेश्वरको एउटा प्रतिनिधिले राज्य गर्न बनाइएको हो अनि आदम चाहिँ त्यो प्रतिनिधि थियो सुरुमा है अनि सबै उहाँको कार्यहरूमाथि परमेश्वरको नियुक्तिले चाहिँ अनि परमेश्वरको उद्देश्य पूरा गर्ने तरिकाले उसले चाहिँ त्यहाँ राज्य गर्नु पर्थ्यो शासन गर्नु पर्थ्यो त्यसैले आदम चाहिँ परमेश्वरको प्रतिनिधि थियो होइन एकको छब्बिस पदमा पढौँ त अनि परमेश्वरले भन्नुभयो हामी मानिसलाई हाम्रै स्वरूपमा हाम्रै समानतामा बनाऊ र तिनीहरूले समुद्रको माछामाथि आकाशको पक्षीहरूमाथि र गरिब पशुमाथि साथै सारा पृथ्वीमाथि र पृथ्वीमाथि घस्रिने हरेक घस्रिने जन्तुमाथि अधिकार राखौँ आफ्नै स्वरूपमा बनाएर प्रतिनिधि बनाउनु भएको छ है आफू जस्तै राख्नु भएको छ परमेश्वरले एक आफू जस्तै त्यसैले परमेश्वर चाहिँ अदृश्य अनन्तको राजा आदम चाहिँ एउटा दृश्य देखिने राजा है यही पृथ्वीमाथि सबै थोकमाथि सबै जीवित प्राणीहरूमाथि है उसलाई चाहिँ स्वरूपमाथि होइन तर जीवित प्राणीहरूमाथि के अरे पृथ्वीमा भएको प्राणीहरूमाथि देखिने राजा त्यसैले आदम त आफ्नो आफ्नै घेरामा त ऊ त एउटा सार्वभौम शासक नै थियो केवल परमेश्वरको मात्र ऊ अधीन थियो ऊ चाहिँ शासक हो तर परमेश्वरको अधीनमा त्यसैले ऊ चाहिँ परमेश्वरसँग सहकार्य गर्न पनि बनाएको दुईवटा सह सम्झिरहनु चाहिँ सङ्गति गर्न आदम बनाइयो परमेश्वरसँग सङ्गति गर्न, दोस्रो परमेश्वरसँग सहकार्य गर्न उहाँको शासनमा। तेस्रो कुरा अब छ, तेस्रो स हुन्छ आदम चाहिँ, यो एकदम महत्त्वपूर्ण छ, यो बुझा बुझ्नुभयो भने एकदम महत्त्वपूर्ण कुरा बुझ्नु छ, धेरै कुरा पछि तपाईँहरूलाई बताउन सजिलो हुन्छ। आदम चाहिँ एउटा एक्लो व्यक्ति चाहिँ हो, एउटा छुट्टै व्यक्ति हो तपाईँ र म जस्तै, तर तपाईँ र म भन्दा अलिक फरक उसको स्थान छ। ऊ चाहिँ एउटा एक्लो व्यक्ति मात्र होइन, ऊ चाहिँ सम्पूर्ण मानव जातिको शिर पनि हो। यो चाहिँ एकदम महत्त्वपूर्ण, हामी त शिर होइन सम्पूर्ण मानव जातिको तर आदम चाहिँ सम्पूर्ण मानव जातिको एउटा सङ्घीय शिर भन्न सकिन्छ। सङ्घीय आजकल खुब आउँछ त्यो खबरहरूमा, त्यसैले त्यो शब्द एकचोटि बुझ्न कोसिस गरौँ भने परमेश्वरले आदमलाई चाहिँ मानव जातिको सङ्घीय शिर बनाउनु भयो र सबै मानिसहरूको पनि प्रतिनिधि हो चाहिँ। अब यो सङ्घ भन्ने शब्दको सरल अर्थ चाहिँ के हो भने एउटा समूह भनेको, सङ्घ भनेको समूह जमात है, तर एउटा विशेष अर्थ पनि छ, जस्तै कि हाम्रो देशको जुन संविधान बनाउन खोजिरहेको छ इत्यादि होइन बनाउनु पर्ने, त्यसको विशेष अर्थ पनि छ। त्यो चाहिँ के भने एउटा सङ्घीय शासन प्रणाली गर्ने भनिरहेछ हाम्रो देशमा, तर कस्तो खालको गर्ने, जातीय सङ्घीय कि गैर जातीय कि विभिन्न आइरहेछ होइन, त्यसमा अहिले म जान खोजिरहेको होइन, तर एउटा अर्थ बुझाउन खोजिरहेको। त्यो के भने यो सङ्घीय शासन प्रणाली अलिकति बुझ्नुभयो भने आदम हाम्रो सङ्घीय शिर हो भन्ने तपाईँले बुझ्नुहुन्छ। अब त्यसैले देशको शासन प्रणालीको बारेमा भनियो भने चाहिँ परराष्ट्र नीति, रक्षा, मौद्रिक व्यवस्था आदि समान उपयोगका प्रमुख विषयहरू केन्द्रीय सत्तामा राखी अन्य कुरामा स्वायत्त शासनको अधिकार प्रयोग गर्ने अनेक राज्यको संगठनलाई चाहिँ के भनिन्छ, सङ्घीय शासन प्रणाली भन्छ। अब यो तपाईँलाई बताइदिनु है, त्यसलाई बुझाउनु पर्छ के जस्तो भने हाम्रो देश यस्तो बनाउने भन्दैछ है, अनि त्यसको म न वकालत गरेको न त्यसको विरोधी हो, खालि अर्थ मात्र बुझाउनु खोज्यो है। जस्तो कि हाम्रो देशमा 14 अञ्चल छ, अनि उनीहरूले त्यस्तो गर्न खोजे त होइन, तर मानव यस्तो भनेर ल अब चाहिँ 14 अञ्चललाई नै आफ्नो आफ्नो राज्य बनाइदिउँ होइन, नारायण अञ्चलले आफ्नै नियमहरू बनाउन पाउनेछ कतिपय होइन, अनि नारायणी अञ्चलले चाहिँ आफ्नै विभिन्न कुराहरूमा चाहिँ आफ्नै निर्णय गर्न पाउनेछ है, अनि त्यस्तै गरी बागमतीले आफ्नै गर्नेछ होइन, जस्तै कि मृत्युदण्ड दिने कि नदिने नारायणी अञ्चलले चाहिँ गर्ने भन्न सक्छ, नारायणी अञ्चलको आफ्नै शासन, बागमती अञ्चलले चाहिँ नगर्ने भन्न सक्छ, अनि त्यो पनि ठिकै छ। अनि नारायणी, बागमती, मेची, महाकाली सबै 14 राज्यहरू चाहिँ एउटा सङ्घीय शासन अन्तर्गत भनेको मतलब चाहिँ सबभन्दा माथि चाहिँ अर्को शासन हुन्छ, त्यसैले दुई तह हुन्छ भन्दैछ, अनि जसमा चाहिँ कति कुराहरू चाहिँ 14 अञ्चललाई नै लागे नै होइन, जस्तै कि अरू देशसितको हाम्रो सम्बन्ध, हाम्रो देशलाई कसरी सुरक्षा गर्ने, पैसा चाहिँ हामी नेहरू चलाउने कि भारू चलाउने होइन, अवश्य नै नेहरू नै हो नेपालीहरू, त्यो चाहिँ फरक हुँदैन, अञ्चल पछि नै फरक पैसा हुन्छ होइन, त्यो चाहिँ हुँदैन होइन, तर त्यसैले पैसा चाहिँ 14 अञ्चलमा एउटै, विभिन्न नीतिहरू 14 अञ्चलमा एउटै, तर कतिपय निर्णय चाहिँ अञ्चल अञ्चललाई गर्न दिने, त्यस्तोलाई चाहिँ सङ्घीय शासन भन्छ, बुझ्यो भने चाहिँ। अब आदम चाहिँ हाम्रो सङ्घीय शिर हो, यसको मतलब चाहिँ कतिपय कुराहरू जुन उसले गर्छ नि हामी सबैलाई असर पार्ने कुरा, तर कतिपय कुराहरू चाहिँ हामी आफ्नै स्वतन्त्र, हाम्रो आफ्नै स्वायत्त, हाम्रो शासन पनि छ, आफ्नै निर्णयहरू छ। त्यसैले यो बुझ्नलाई जस्तै कि आदम चाहिँ हाबिल जस्तै एउटा छुट्टै व्यक्ति पनि हो, तर अरू कुनै व्यक्तिभन्दा फरक हिसाबले चाहिँ आदम चाहिँ यो मानव जाति, पुरै यो मानव जाति जो नैतिक विचारशील इत्यादि गुण भएको मानव जातिको शिर हो, त्यस्तो शिर त अर्को एकजना मात्र हुनुहुन्छ, आदम जस्तै कि सम्पूर्ण मानव जातिलाई नै समेट्ने त्यस्तो शिर चाहिँ अर्को एकजना मात्र हुन्छ, त्यो चाहिँ प्रभु यीशु हो, उहाँ मान्छे बनेर त्यो हुन पाएको, बुझ्नुहुन्छ? अब आदममा जाँदैछ, आदम चाहिँ त्यसैले सृष्टि गरिँदाखेरि चाहिँ ऊ एउटा नयाँ एउटा प्राणी एउटा बनाइयो, अनि मानव जातिमा ऊ सबभन्दा पहिलो मानव जाति हो, होइन? ठिक हो, तर त्यति मात्र होइन कि ऊ चाहिँ ऊ पछि आउने सबै मानव जातिको मुहानै हो, त्यो त अरू कोही पनि छैन, आदम मात्र हो मुहान। अनि जसको कारण चाहिँ ऊमा यो आदममा चाहिँ आदममा परमेश्वरले चाहिँ के गर्न सक्नुभयो भने आदमसँग उहाँले जे भन्नुहुन्छ नि त्यो सबैलाई लागू हुन्छ, कुनै कुनै हिसाबले त्यस्तो प्रकारले चाहिँ परमेश्वरले बनाउनु भएको। यसको मतलब आदमलाई चाहिँ जुन आदमसँग जुन व्यवहार परमेश्वरले गर्नुभयो कति कुराहरूमा चाहिँ महत्त्व एकदम महत्त्वपूर्ण कुराहरूमा जे आदमसँग गर्नुभयो त्यो सबैसँग एकैचोटि गर्यो, जस्तो कि मुद्रा पैसा चाहिँ नेपाली रुपियाँ चलाउने भनेपछि सबै 14 अञ्चललाई लागू भए जस्तै 14 अञ्चलमा फरक फरक अरू आफ्नै आफ्नै नियम भए पनि त्यस्तै गरी आदमसँग परमेश्वरले केही महत्त्वपूर्ण पक्षहरूमा चाहिँ यस्तो प्रकारले व्यवहार गर्न सक्नुभयो, परमेश्वरले त्यसरी नै बनाउनु भएको त्यसरी गर्न सकियोस् भनेर, जसमा चाहिँ पुरै मानव जातिलाई समेटिने प्रकारले। त्यसैले परमेश्वरको नियुक्तिमा नै आदम चाहिँ सम्पूर्ण यो मान्छेको जीवनमा मनुष्य जीवनको स्रोत नै भयो र मानव जातिको अथवा मानव जातिले एउटै परिवार मान्नुपर्छ, मानव जाति एउटै परिवारको चाहिँ शिर हो, सबै मानव जाति एउटै परिवारको शिर चाहिँ आदम हो। अनि परमेश्वरको पहिलो प्रतिनिधि मान्छे प्रतिनिधि हो, होइन? अनि ऊद्वारा परमेश्वरले चाहिँ सम्पूर्ण मानव जातिसँग चाहिँ सम्बन्ध राख्नु भयो। यसो हेर्दाखेरि आदम मात्र छ, तर उहाँले चाहिँ अब सबै देखिसक्नु भयो, आदमबाट जन्मिने सबै तपाईँ होइन म सबैसँग सम्बन्ध उहाँले राख्नु भयो आदमद्वारा। अनि त्यसपछि अनि के भन्नुभयो परमेश्वरले, ल अब चाहिँ तिमी फल्दै फुल्दै जाऊ, वृद्धि हुँदै जाऊ, अनि त्यो सबै वृद्धि हुने सबै मान्छेहरू उहाँले देखिसक्नु भयो उहिले। अनि आदम चाहिँ त्यसको शिर हो। त्यसैले यसको सारांशमा चाहिँ अब म बताउँछु, परमेश्वरको पहिलो मानिस चाहिँ सिद्ध थियो, उसको भित्रपट्टि पनि सिद्ध थियो, वातावरणमा पनि सिद्ध थियो, परमेश्वरको सङ्गतिमा पनि सिद्ध थियो, आफूभित्र पनि ठिकठाक, सबै अरू सृष्टिसँग पनि ठिकठाक, होइन? जनावरहरू होइन सबै राम्रो थियो। अनि जसको कारण चाहिँ उसलाई त परमेश्वरको आज्ञा पालन गर्नलाई एकदम उसलाई उत्साह दिने मात्रै थियो, उसलाई परमेश्वरको आज्ञा नमान्न भन्ने खालको कुनै चिजै थिएन उसभित्र उसको वातावरणमा। प्रश्न उठ्छ के मान्छेले अब आफ्नो रोजाइमा चाहिँ आफू सर्वोच्च परमेश्वरको अधीनमा रहन रोज्छ, ऊ पनि शासक हो, म चाहिँ अब परमेश्वरको अधीनमा बस्ने शासकको रूपमा रोज्छ, परमेश्वरको इच्छाको घेराभित्र बस्न रोज्छ कि रोज्दैन? यदि रोज्यो भने उसको आत्मा चाहिँ अब परमेश्वरको अधीनमा रहिरहने भयो, अनि ऊ चाहिँ आत्मिक हुने भयो। बुझ्नु चाहिँ आत्मिक भन्यो के हो बुझ्नलाई चाहिँ हामी यो हेर्दै छौँ, ऊ चाहिँ अब आत्मिक जुन पहिला थियो नि आत्मिक तहमा ऊ जिइरहने थियो। अनि त्यसो भयो भने परमेश्वरले चाहिँ ऊद्वारा यो संसारभरि है ऊ जस्तै सिद्ध व्यक्तिहरू जन्मिने थिए, अनि सबैजना चाहिँ परमेश्वरकै स्वरूपमा हुने थिए, जो चाहिँ सबैजना परमेश्वरको अधीनमा हुने थिए, धार्मिकता हुने थियो, शान्ति हुने थियो। परमेश्वरले चाहिँ यस्तो हुन सक्छ भनेर चाहिँ हामीलाई यहाँ देखाउनु भएको छ, यद्यपि त्यो भएन, अनि त्यो पनि जान्नुहुन्थ्यो परमेश्वरले। त्यसैले आदमको विफलता भएको कारण परमेश्वरले पहिले नै के योजना गर्नु भएको थियो, म दोस्रो मानिस पनि पठाउँछु। पहिलो मानिस चाहिँ आदम हो, अनि सबै मानिस उसमै हो पहिलो मानिसमा, अनि दोस्रो मानिस भने चाहिँ प्रभु यीशु हो, अन्तिम आदम। अनि उसलाई चाहिँ त्यसैले अब जाँच दिनु पर्यो, उसले के रोज्छ उसलाई जाँच नगरी पनि थाहा हुन्छ, अनि त्यसैले त्यो बगैँचामा चाहिँ त्यो असल र खराबको ज्ञान दिने रुखको फल राख्नु परेको उसलाई रोजोस् भनेर, अनि उसले राम्रो रोज्न सक्यो, उसले त्यहाँ गलत रोज्नै पर्दैन, त्यो हामीले त्यो अध्ययन गरिसक्यो है। अनि परमेश्वरको इच्छा चाहिँ यसरी व्यक्त गर्नुभयो उत्पत्ति 2:16-17, अनि परमप्रभु परमेश्वरले मानिसलाई यसो भन्दै आज्ञा गर्नुभयो, किनभने उहाँ आदमभन्दा पनि माथिको हुनुहुन्छ, बगैँचाको हरेक रुखबाट तिमीले स्वतन्त्रतापूर्वक खान सक्छौ, तर असल र खराबको ज्ञानको रुखबाट तिमीले नखानु, किनकि जुन दिन तिमीले त्यसबाट खान्छौ त्यही दिन तिमी निश्चय मर्नेछ। त्यसैले एकदम ठोस रूपमा नै मेरो इच्छा यो हो भन्नुभएको छ परमेश्वरले, एउटा जाँच राखिदिनु भएको छ पहिलो मानिसलाई, अनि परमेश्वर आदमलाई अधिकार दिनुमा उसलाई रोज्नलाई, अनि उसले चाहिँ परमेश्वरकै इच्छा रोज्न चाहिँ सक्यो। त्यसैले त्यहाँसम्म हाम्रो अध्ययन पुगेको छ है। अनि प्रकृतिमा हाम्रो अर्को समयमा चाहिँ कसरी पाप प्रवेश भएर कसरी मान्छेको आत्मा प्राण शरीर यो तीन खण्डे विभाजनमा असर ल्यायो, किन कस्तो भने हामी आत्मिक बन्धन हामीले पुरा के अरे सुरुबाटै हेर्नुपर्ने हुन्छ कि, अनि त्यसपछि हामी उल्टोतिरबाट पनि बुझ्न थाल्छौँ। हामीले चाहिँ उल्टो मात्र बुझेका छौँ, बिग्रेको अवस्था मात्र हामीलाई थाहा छ, सिद्ध बन्धन राम्ररी थाहा भएको छ हामीलाई, सिद्ध त थाहा छैन। त्यसैले यो हामीले परमेश्वर वचनबाट चाहिँ हामीले हेर्ने मौका पायौँ। अनुसार राख्नु पर्यो अनि हाम्रो परमेश्वर पिता हामीलाई तपाईँले समझ दिनुहोस् यी कुराहरूमा, हामी तपाईँले हामीलाई अद्भुत रीतिले बनाउनु भएको छ, हामी आफै ले बुझ्न सक्दैन थियौँ कि जान्न पनि सक्दैन थियौँ यदि तपाईँको वचनमा यो नबताइएको भए। जसरी संसारमा मानिसहरू अनेक विवाद अनेक विचार राख्छन्, मान्छे के हो, मान्छेको आत्मा छ कि छैन, यस्तो कुराहरू, तर प्रभु हामीलाई तपाईँले आफ्नो वचनमा सकासाथ बताइदिनु भएको छ कि तपाईँको स्वरूपमा हामी बनायौँ। त्यसैले पिता हामी तपाईँसित सङ्गति गर्ने प्राणी, तपाईँलाई तपाईँको पहिचान गर्ने, तपाईँको इच्छा बुझ्न सक्ने र तपाईँको इच्छामा हिँड्न सक्ने, तपाईँसँग धार्मिकतामा रमाउन सक्ने र तपाईँसँगै घृणा गर्न सक्ने र तपाईँसँगै साथै हामीले दिनुभएको अधिकार अनुसार शासन गर्ने प्राणी पनि बनाउनु भयो र तपाईँलाई चलाइ तरिकाले बनाउनु भएको छ। हामी अझ बुझ्न सकौँ र हामी हाम्रो आफ्नो जीवनमा यो व्यावहारिक रूपमा कसरी लाग छ यी कुराहरू हामी सब हाम्रो लागि जोडिदिनुहोस् यी सत्यताहरू, कि हामी बद्लिँदै ईश्वरीय स्वभावको भागीदार हुँदै संसारमा नै अभिलाषद्वारा भ्रष्टताद्वारा उम्केर हामी साँच्चै नै तपाईँको महिमाको लागि रचिएकाहरूको महिमा गर्दै चिन्न सकौँ। प्रभु यहाँ हरेकलाई आशिष छ, सानो नानीहरू ठुलाहरू धन्यवाद छ।